अगली सूरत बहुत खूबसूरत तरीके से हज़रत मूसा अलैहिस्सलाम की सीरत को पेश करती है, सूरत कसस। थोड़ा सा इसका ख़ुलासा ले लीजिए। सूरत कसस, कसस किस्से से, किस्सा कहते हैं कहानी को, स्टोरीज़। तो इस सूरत में अल्लाह ताला ने हज़रत मूसा की कहानी तरतीब से बताई है। आपको पढ़ते वक्त बिल्कुल ऐसे लगेगा कि हम मूसा अलैहिस्सलाम की सीरत पढ़ रहे हैं, बचपन, जवानी, जवानी के बाद फिर आखिर का उम्र का जो वक्त है। और सूरत कसस जो है, इसमें चार किस्म के फितनों की बात है जो किसी भी सोसाइटी को पेश आते हैं, जिसमें सियासी फितने भी हैं, मजहबी लीडर्स भी हैं। यानी इसमें इंशाल्लाह आपको बहुत प्यारे तरीके से गाइडलाइन मिलेगी कि इस दुनिया में अल्लाह अपना काम करवा के रहता है, चाहे बहुत सारे लोग अल्लाह के दीन के ख़िलाफ़ भी हों। फिर इसमें आपको चार औरतों का भी जिक्र मिलेगा। हज़रत मूसा की ज़िंदगी में चार औरतों का हाथ था, उनकी माँ थी, उनकी बहन थी, उनकी बीवी थी, और इसी तरह से मलका आसिया थी। इससे क्या पता चलता है कि हर बड़े इंसान के पीछे एक औरत, और हम अपना ही नाम लिख लेते हैं। बाज़ औरतें तो मियाँ को कहती, आप, मैंने इनको ठीक किया है, यानी आपको ख़राब मिले थे, हैं। तो बहरहाल बहुत लाइट सूरत है, आपको पढ़ते वक्त अगर मैं बीच में कुछ ना बोलूँ, सिर्फ तर्जमा पढ़ूँ, तो वल्ला ही ऐसे लगेगा जैसे आप कोई कहानी या ड्रामा सुन रहे हैं। इतनी सॉफ्ट, और जिसमें मोहब्बत भी है और जिसमें ज़िंदगी की हकीकतें भी हैं। अगर आयतों के एतबार से सूरत को देखें तो 88 आयात हैं, 9 डिफरेंट टॉपिक हैं इसमें। आयत 1 से 6 में तमहीद है, इंट्रो है, मकसद क्या है इस सारी सूरत का। और आयत नंबर 7 से 13 में हज़रत मूसा का बचपन है। आयत 14 से 21 मूसा की इब्तदाई जवानी के दिन, और उनसे एक कत्ल जो हो गया था अनजाने में उसका तस्करा है। आयत 22 से 28 में मदियन में जो 10 साल ज़िंदगी आपने गुजारी वो है। फिर आयत 29 से 42 में नबूवत का मिलना और फिरौन से जाकर बात करना है। फिर आयत 43 से 60 में नबी सल्लम को बताया जा रहा है कि ये सारे किस्से आपको क्यों सुनाए जा रहे हैं, और कुरैश के साथ आपका जो मामला है उसका एंड क्या होने वाला है। फिर आयत 61 से लेकर 75 में तौहीद के दलाइल है। आयत 76 से 82 में एक मौके पर दौलतमंद शख्स यानी कारून जो है, उसने किस तरह मूसा अलैहिस्सलाम के दीन से लोगों को हटाने की कोशिश की थी और लोगों को डिस्ट्रैक्ट करने की कोशिश की थी। बड़ी खूबसूरत आयतें हैं, इंशाल्लाह वहाँ जाएंगे तो अल्लाह ने चाहा तो बात भी होगी। फिर उसके बाद आखिरी हिस्सा 83 से 88 है, उलूवन फिल अर्दी, यानी इस दुनिया में बड़ाई उनको नहीं मिलेगी जो बड़े बन के जीना चाहते हैं, और आखिरत में तो बड़ाई उनको मिलेगी जो इस दुनिया में छोटे बन के जीना चाहते हैं। ये सूरत नबी सल्लल्लाहु अलैहि वसल्लम के मक्की दौर के तीसरे दौर यानी 6 से 10 नबी के बीच में नाजिल हुई, और कुरैश के सरदारों को हामान, फिरौन और कारून का इबरतनाक अंजाम दिखाया जा रहा है कि देखो तुम नबी सल्लल्लाहु अलैहि वसल्लम की मुखालफत छोड़ दो वरना तुम्हारे साथ भी कल यही कुछ होगा। और इस आयत में अबू तालिब के इंतकाल की मौके पर जो आयत नाजिल हुई थी वो भी थी। आइए पढ़ते हैं इसको, कहानी की तरह ही पढ़ेंगे। अब वैसे ही आप बहुत कुछ सुन चुके हैं माशाल्लाह, आपको थोड़ी सी बात से, इशारों से समझ आ जाती है, तो मैं कोशिश करूंगी कि इस कहानी के बीच में मैं इंटरप्ट ना हूँ। अगर बाद में मॉरल्स लेने के लिए कुछ बात करनी हुई तो ज़रूर करेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। तौसीन मीम, तिलका आयातुल किताबिल मुबीन। तौसीन मीम, ये किताब मुबीन की आयात हैं। हम मूसा और फिरौन का कुछ हाल ठीक ठीक आपको सुनाते हैं, ऐसे लोगों के फ़ायदे के लिए जो ईमान लाएं। क्या पता चला, कहानी इसलिए सुननी चाहिए कि उसके बाद ईमान लिया जाए और उस पर अमल किया जाए। वाक्या यह है कि फ़िरौन ने ज़मीन में सरकशी की और इसके बाशिंदों को गिरोहों में तकसीम कर दिया। ये कौन से गिरोह थे? डिवाइड एंड रूल, हर जालिम बादशाह की तरह जो लोगों को आपस में लड़ाता रखे ताकि लोग उसके गलत कामों की तरफ तवज्जो ना दें। तो फ़िरकों में और गिरोहों में क्लासिफिकेशन कर दी लोगों की, और अमीर और गरीब की दो जमातें ऐसी कायम कर दी फिरौन ने कि जिसकी वजह से उसका निज़ाम पनपने लग गया। इनमें से एक गिरोह को वो जलील करना चाहता था और इसके लड़कों को कत्ल करता और इनकी लड़कियों को जीता छोड़ता। उस दौर के मुसलमानों के ऊपर एक बहुत बड़ी आजमाइश थी। आज अगर सोचिए, कोई अल्लाह ना करे ऐसा हुक्मरान आ जाए कि मुसलमानों के बेटों को ज़िबा कराए ऐसे ही बग़ैर वजह के, जंगें तो दूसरी बात है, आम हालात में भाई मुसलमानों के लड़के नहीं रखने, तो कितनी बड़ी आजमाइश होगी। तो आप देखिए कि उस दौर में कितनी बड़ी आजमाइश थी और उसने ऐसे ही किया। फिलवाक़े वो मुफसिद लोगों में से था और हम ये इरादा रखते थे। अब वो तो उसके इरादे थे, अल्लाह ताला अपने इरादों की बात करते हैं। अन्नमुन्ना अलल्लज़ीन इस्तुदिफ़ू फ़िल अर्ज़, के मेहरबानी करें इन लोगों पर जो ज़मीन में जलील करके रखे गए थे, यानी उस दौर के मुसलमान, और इनको पेशवा बना दें और इन्हीं को वारिस बनाएं اور زمین میں ان کو اقتدار بخشے، اور ان سے فرعون اور حامان اور ان کے لشکروں کو وہی کچھ دکھلا دیں جس کا ان کو ڈر تھا، وہ اللہ ہی کیا جو فرعون سے ڈرے۔ فرعون نے بیٹوں کے ذبح کی بات کی، ایک سال لڑکے ذبح کراتا، ایک سال زندہ رکھتا۔ اللہ تعالیٰ چاہتے تو موسیٰ علیہ السلام کو اس سال پیدا کر دیتے جس سال بیٹوں کو زندہ رکھنے کا حکم تھا۔ اس سال ہارون پیدا ہو گئے تو ان کو تو وہ نہیں مروا سکا۔ موسیٰ علیہ السلام اس سال پیدا کیے گئے جبکہ بیٹوں کے قتل کا حکم تھا۔ یہ بات اللہ تعالیٰ ہمیں بتا رہے ہیں کہ میں وہ کام کر لیتا ہوں جو میں کرتا ہوں۔ اور یاد رکھیے، اللہ ہے ہی وہ جو موسیٰ کو فرعون کے گھر میں پالے۔ بات بڑی زبردست ہے اگر آپ سمجھ جائیں۔ آج بھی اللہ تعالیٰ وہی حالات دنیا کے بنا رہے ہیں۔ ان خطوں سے زیادہ اچھے مسلمان نکل رہے ہیں جہاں ویسٹرن لوگ اپنے معاملات کو پیش کرتے ہیں۔ ضرورت ہے اس بات کی کہ آج کا مسلمان جاگ جائے۔ اللہ تعالیٰ نے بالکل اب فرعون کو دکھا دیا کہ میں تجھ سے بڑا ہوں، موسیٰ کو پیدا کیا، اب بچے کی کیسے بچاؤ ہوگا، بچے کو کیسے بچایا جائے، اس کے لیے ماں کو اشارہ کیا گیا۔ وَأَوْحَيْنَا إِلَىٰ أُمِّ مُوسَىٰ أَنْ أَرْضِعِيهِ، ہم نے موسیٰ کی ماں کو اشارہ کیا کہ اس کو دودھ پلا، پھر جب تجھے اس کی جان کا خطرہ ہو تو اسے دریا میں ڈال دے، اور کچھ خوف اور غم نہ کر، ہم اسے تیرے ہی پاس واپس لے آئیں گے اور اس کو پیغمبروں میں شامل کر دیں گے۔ آخر کار فرعون کے گھر والوں نے اسے دریا سے نکال دیا تاکہ وہ ان کا دشمن اور ان کے لیے سبب رنج بنے۔ تھوڑا سا میں موسیٰ کے کردار پہ بات کریں، لکھیے ذرا، اگر آج آپ کے بچے کے بارے میں آپ کو کوئی کہے یہی بات تو کتنی مائیں اللہ کے حکم پر بچے کو دریا یا سمندر میں ڈال دیں گی؟ ہم تو بچے کو دینی اداروں میں نہیں ڈالتے، کہتے نہیں ادھر سٹینڈرڈ اتنا اچھا نہیں ہے، پھر یہ اچھی نارویجین نہیں بولیں گے، ادھر وہ کرسیاں میز نہیں ہیں، وہ رنگ روپ نہیں ہے۔ یہ سب بھی ہو جائے گا، ایک وقت آئے گا، پھر بہت لوگ آئیں گے، لیکن وہ نہیں ہوں گے جو اس دور میں آئیں گے کہ جس وقت دین کے ساتھ پمپ اینڈ شو نہیں ہوتی۔ آج کی ماں کو موسیٰ کی ماں سے سبق سیکھنا چاہیے۔ اللہ نے اس موسیٰ کو بغیر کسی مشکل کے واپس لوٹا دیا، ماں کے پاس پیچھے پڑ چکے ہیں۔ یاد رکھیے، جو آگے بڑھنا چاہتا ہے نا، اس کو ایک سبق سیکھنا ہے بس، اطاعت۔ اسلم، جب کہو کہہ دیا، فالو دا رولز۔ ہمیں اطاعت کے موقع پہ اعتراضات سوجتے ہیں، ایگو ایشو ہے۔ آج ہم بہت سارے دین کے حکم صرف اپنی ایگو کی وجہ سے نہیں مانتے۔ اللہ کہتا ہے موسیٰ کی ماں کو حکمت سمجھ آئی کہ نہیں آئی؟ مان گئی۔ ہم ہوتے 10 سوال کرتے، بار نے مان آ جاتی، یہ ماں اپنے آسے بچے کو مار رہی ہے، سمجھ گیا نا؟ وہ دور کیسا تھا، وہ عقل سے نہیں سوچتے تھے۔ آج ہم دین کے نام پر اپنی مرضیاں منواتے ہیں، سمجھ آئے گی تو مانیں گے، نہیں آئے گی تو نہیں مانیں گے، یہ ہوگا تو وہ ہوگا، یہ ہوگا تو وہ ہوگا۔ تو اللہ سے دعا کیجیے ام موسیٰ کی طرح ہمارے بھی دل کھول دے۔ واقعی فرعون اور حامان اور ان کے لشکر اپنی تدبیر میں بڑے غلط کار تھے۔ فرعون کی بیوی نے اس سے کہا، یہ میرے اور تیرے لیے آنکھوں کی ٹھنڈک ہے، اسے قتل نہ کرو، کیا عجب کہ یہ ہمارے لیے مفید ثابت ہو، یا ہم اسے بیٹا ہی بنا لیں۔ اور وہ انجام سے بے خبر تھے۔ کیا پتہ چلا کہ اللہ نے فرعون کے گھر میں، واقعی فرعون اور حامان اور اس کے لشکر اپنی تدبیر میں بڑے غلط کار تھے۔ یہاں سے کیا پتہ چلتا ہے کہ اللہ نے موسیٰ کے گھر میں اس کی بیوی کے دل میں موسیٰ کے لیے محبت پیدا کر دی۔ آج بھی ایسا ہی ہوگا، جس وقت اللہ نے مسلمانوں کا ہاتھ پکڑنا ہے نا، میری بات لکھ لیں، ہم ہو نہ ہو، غیر مسلم اقوام میں کوئی ایک ایسا بڑا مسلم سپورٹر کھڑا ہو جائے گا، کوئی بڑی شخصیت مسلم ہوگی، اور اسلام کا نقشہ یوں بدل جائے گا۔ واللہ یہ اشارے ہیں کائنات کے، اللہ کے نبی کی حدیثوں میں بھی یہ سب موجود ہے، اور اللہ نے اس کو موسیٰ کے لیے رہبر بنا دیا۔ فرعون نے کیا کہا، مجھے تو نہیں چاہیے، تمہیں ہوگا چاہیے ہوگا۔ موسیٰ کی دیکھیے سپورٹ اگر فرعون کر لیتا نا، اس کو بھی ایمان مل جانا تھا۔ بی بی آسیہ کو مل گیا ایمان، کیونکہ اس نے یہ بات کہی تھی۔ اب ادھر ماں جو بچے کو اس دریا میں ڈال چکی ہے، اس کا دل اڑ رہا ہے۔ وَأَصْبَحَ فُؤَادُ أُمِّ مُوسَىٰ فَارِغًا، ادھر موسیٰ کی ماں کا دل اڑا جا رہا تھا۔ امیجن کریں ایک ماں ہوتے ہوئے، اور نیو بورن بیبی، صحیح بستر پہ سویا اور تو ماں کا دل اڑ رہا ہوتا ہے کہ کہیں اس کی بازو ہی نہ نیچے دب جائے اور یہ نہ ہو جائے، اور کہاں دریا میں ڈال آئی، اور قریب تھا کہ وہ اس کا راز فاش کر بیٹھتی کہ لوگوں کو بتاتی یہ میرا بچہ ہے، اگر ہم اس کی ڈھارس نہ بندھا دیتے۔ اللہ کے نام پہ اولادوں کو اللہ کے راستوں میں ڈالیں، اللہ دل باندھ دیتا ہے، اور آپ اپنے بچوں کو خود جو بنانا چاہتے ہیں بنا لیں، پھر دیکھیں وہ بنتے کیا، اور جو بن رہے ہیں وہ دنیا دیکھ رہی ہے آج۔ ताकि वो हमारे वादे पर ईमान लाने वालों में से हो। उसने बच्चे की बहन से कहा, अब बहन का किरदार देखिएगा, इसके पीछे पीछे जा। चुनाचे वो अलग से इसको देखती रही और दुश्मनों को इसका पता भी ना चला। अक्लमंद बच्ची थी, बिल्कुल करीब होती तो लोगों को शक हो जाता। वहर्रमना अलैहिल मुरादी मिन क़ब्ल, और हमने बच्चे पर पहले ही दूध पिलाने वालियों की छातियां हराम कर रखी थीं। ये मूसा बचपन में इताअत कर रहे हैं, बच्चे को तो भूख लगी उसको जो मर्ज़ी पिला दो। मूसा ने नहीं पीना था, नहीं पिया। ये बचपन से तरबियत होती है। मत सोचिए कि बड़े होकर ये अब इमाम बुखारी बनेंगे। ये बचपन से ऐसे रवैये इख्तियार करेंगे तो बड़े होके बनेंगे, और आपकी तरबियत इस चीज़ का फ़ैसला करवाती है कि कल आपके बच्चे ने क्या बनना है। मशरिक़ की तरफ जाएंगे तो मशरिक़ में पहुँचेंगे, जनूब की तरफ जाएंगे तो जनूब में पहुँचेंगे। तो बच्चों की तरबियत पे गौर कीजिए, क्या चीज़ उनके लिए बेहतर है और क्या उनके लिए बेहतर नहीं है। खैर, यह हालत देखकर उस लड़की ने उनसे कहा, मैं तुम्हें ऐसे घर वालों का पता बताऊँ जिसके लोग इसकी परवरिश का ज़िम्मा ले लें और खैर ख्वाही के साथ इसको रखें। इस तरह हमने मूसा को उसकी माँ के पास वापस पलटा दिया ताकि इसकी आंखें ठंडी हों और वो गमगीन ना हो और जान ले कि अल्लाह का वादा सच्चा है। लेकिन वला किन अक्सर हम, लेकिन उनमें से अक्सर ला यालमून, नहीं जानते। क्या नहीं जानते? अल्लाह के इस वादे को सच्चा होना नहीं जानते। कर लें जो करना है, खिलाएं पिलाएं। क्या बच्चे मोटे हो जाते हैं माओ के खिलाने पिलाने से? जितना खिलाएंगी ना उतने ही दुबले होंगे, नोट करके देख लें। बचाएं इनको सर्दी से, क्या कभी ज़ुकाम नहीं होता? उतना ही ज़्यादा, जितना लपेटेंगे एक हल्की सी हवा पड़ी बीमार पड़ जाएंगे। सुपुर्द करें अपने बच्चों को अल्लाह के, रब रखा, अल्लाह हवाले। हम कहते हैं अल्लाह हाफिज़, झूठ बोलते हम, कोई अल्लाह हाफिज़ नहीं, मैं हाफिज़। अल्लाह के हवाले नहीं, करके देखें। पूरे दिल से अपनी औलाद को अल्लाह की तरफ लेकर तो आएँ, फिर देखें आपकी आंखें दुनिया में ना गीली हों इनकी नेकियां देखकर। इसके लिए मेहनत तो करनी पड़ेगी, लेकिन करना तो पड़ेगा। वलम्मा बलगा शुद्दहु वस्तवा आतैनाहु हुक्मन व इल्मा, जब मूसा अलैहिस्सलाम अपनी पूरी जवानी को पहुंच गए और इनकी नशोनुमा पूरी हो गई तो हमने इनको हुक्म और इल्म अता किया। हम नेक लोगों को ऐसी ही जजा देते हैं। कहाँ मूसा अलैहिस्सलाम को अल्लाह ने महल के आदाब सिखा दिए, जैसे यूसुफ़ को महल्लात के आदाब सिखाए वहाँ भेजकर। मूसा का फिरौन के घर में आते जाते थे, अपने घर के बंदे बन के रहते, माँ के घर थे, जब दिल जाता होगा गाड़ी मंगवाते होंगे और पहुँच जाते होंगे महल में। अल्लाह ऐसे तरबियत करता है। जिन लोगों से अल्लाह ने बड़े काम लेने होते हैं ना, उनको घाट घाट का पानी पिलाता है। इतने लोगों से उनका इंट्रैक्शन होता है कि वो हर ज़ुबान बोल लेते हैं, हर कल्चर जान लेते हैं, उनको सबकी मैंटेलिटी पता होती है। क्यों? अल्लाह ने उनसे एक यूनिवर्सल काम लेना होता है। तो ये बहुत बड़ी खुशनसीबी है अगर किसी को ये मिल जाए। आज भी आप किसी गांव में बैठे हुए किसी मौलवी साहब का खुतबा सुनेंगे ना, तो आप देखेंगे गाय भैंसों की बातें, किल्लों की बातें, मिट्टी की बातें। उस बेचारे को पता नहीं हुबल है क्या? नहीं पता उसको हबल क्या या हुबल क्या। उस बेचारे को पता ही नहीं है कि ग्रेविटी क्या होती है। अब वो किसके लिए बेस्ट है? वो उस गाँव के लिए बेस्ट है। अब उसकी बात किसी शहर वाले ने सुन ली तो उन्होंने कहा मौलवी साहब राह बड़े लांदे हैं, क्योंकि मॉल शहरों के लोग जो हैं वो ज़रा थोड़े स्पेसिफिकेटेड होते हैं। इसी तरह शहर वाला जो बड़ा कामयाब, बहुत सॉफ्ट स्पोकन, बड़ी अच्छी रीज़नेबल, बड़े नपे तुले अंदाज से बात करने वाला, उसको कोई ले जाए आए ज़रा गांव में दर्श देने, उन्हें कहा सुत्ते ही रहे, समझ ही नहीं आई की बोल के टुर गए ताड़ी बाजी, कोई बाजी ने कोई जोश नहीं बखाया, समझ गए। इस तरह की बात होती है। लेकिन जिनको अल्लाह ने चारों तरफ से काम दिलवाना होता है ना, गांव वाले भी सुने, शहर वाले भी सुने, ईस्ट वाले भी सुने, वेस्ट वाले भी सुने, उनकी अल्लाह इस तरह नशोनुमा कराता है जैसे मूसा की कराई। तो ये बहुत बड़ी अल्लाह की नेमत है। कहा बहुत दफ़ा ज़िंदगी में बहुत धोखे होते हैं आपको, बड़े हाथ लगते हैं आपको, कई तजुर्बे हो जाते हैं, अनयूजुअल बातें होती हैं, आप नहीं चाहते वो हो जाता है। खुश हों कि अल्लाह मुझे कुछ सिखाना चाहता है, तो उस चीज़ को अपनी तरबियत का ज़रिया बनाए कि मेरे साथ ये हादसा क्यों हुआ, हो गया, मुझे अल्लाह यहाँ क्यों ले आया, मैं नॉर्वे क्यों आई, ले आया, कोई वजह होगी। अच्छा, अल्लाह ने मुझे गांव से उठाकर नॉर्वे में धक्के खाने के लिए भेजा था? नहीं नहीं, ये धक्के एक दो साल के हैं, ख़त्म हो गई बात, आगे देखना अल्लाह ने आपको हुक्म और इल्म देना। यकीन करें, अगर आप अपने आप को गिल्ट से और कॉम्प्लेक्स से निकाल लेना, तो जिनको चोटें लगी हुई हैं ना, वो बेस्ट ऑडियंस है कुरान के और हदीस के। उनको रियलिटी समझ आती है ज़िंदगी की कि ला इलाहा इल्लल्लाह, क्योंकि ज़िंदगी में वो भी कभी बिल्कुल तन्हा हुए होते हैं। तो ये मूसा की सारी तरबियत थी जो हो रही है, और हुक्म मिला और इल्म मिल गया, और नेक लोगों को हम ऐसी ही जजा देते हैं। ودخل المدینہ على حین غفلہ، ایک روز وہ شہر میں ایسے وقت میں داخل ہوئے جبکہ لوگ غفلت میں ہوتے ہیں. وہاں انہوں نے دیکھا کہ دو آدمی لڑ رہے ہیں، ایک اس کی اپنی قوم کا تھا اور دوسرا اس کی دشمن قوم سے تھا. اس کی قوم کے آدمی نے دشمن قوم والے کے خلاف اسے مدد کے لیے پکارا. موسیٰ علیہ السلام نے اس کو ایک گھونسا مارا اور اس کا کام تمام کر دیا. یہ حرکت سرزد ہوتے ہی موسیٰ نے کہا، یہ شیطان کی کار فرمائی ہے، وہ بڑا سخت دشمن اور کھلا گمراہ کن ہے. پھر وہ کہنے لگا، اے میرے رب، میں نے اپنے نفس پر ظلم کر لیا، میری مغفرت فرما. خاندان اور برادری کا بندہ سمجھ کر مدد کی، قتل خطا ہو گیا تو اپنے آپ کو بلیم دیا. ہم ہوتے دوسروں کو کہتے ان کی وجہ سے یہ ہوا ہے. جب سچے دل سے معافی مانگی، فغفر لہو، چنانچہ اللہ نے ان کی مغفرت فرما دی اور وہ غفور و رحیم ہے. قال ربی بما انعمت، موسیٰ علیہ السلام نے کہا، میرے رب، یہ احسان جو تو نے مجھ پر کیا، اس کے بعد اب میں کبھی مجرموں کا مددگار نہ بنوں گا. دوسرے روز وہ صبح سویرے ڈرتے ہوئے اور ہر طرف سے خطرہ بھانپتے ہوئے شہر میں جا رہے تھے کہ یکایک کیا دیکھتے ہیں کہ وہی شخص جس نے کل اسے مدد کے لیے پکارا تھا آج پھر اس کو پکار رہا ہے. اب موسیٰ کو سمجھ آیا کہ یہ تو عادی مجرم ہے میرے خاندان کا، میری برادری کا ہے، لیکن اس کی عادت لڑنے جھگڑنے کی ہے. موسیٰ نے کہا، تو بڑا ہی بہکا ہوا آدمی ہے. جب موسیٰ علیہ السلام نے ارادہ کیا کہ دشمن قوم کے آدمی پر حملہ کرے تو وہ پکار اٹھا، ہے موسیٰ، کہ آج تو مجھے اس طرح قتل کرنے لگا جس طرح کل ایک شخص کو قتل کر چکا. دیکھیے الزام لگا رہا ہے. اس کو کہتے ہیں نیکی کر، دریا میں ڈال. تو اس ملک میں جبار بن کر رہنا چاہتا ہے، اصلاح کرنا نہیں چاہتا. اس کے بعد ایک آدمی شہر کے دوسرے کنارے سے دوڑتا ہوا آیا اور بولا، موسیٰ، سرداروں میں تیرے قتل کے منصوبے ہو رہے ہیں، یہاں سے نکل جا، میں تیرا خیر خواہوں. یہ خبر سنتے ہی موسیٰ ڈرتا اور سہمتا ہوا نکل کھڑا ہوا اور اس نے دعا کی، ربی، اے میرے رب، نجینی من القوم الظالمین، اے میرے رب، مجھے ظالموں سے بچا. کیا پتہ چلا کہ جب اللہ ہاتھ پکڑتا ہے نا تو دور سے مدد آ جاتی ہے اور قریب والے آپ کی قدر نہیں کرتے. اب قریب والے شخص نے قتل کروا دیا ایک قسم کا آپ کے ہاتھ سے، تو اللہ نے فرعون کے خاندان سے ایک شخص کو موسیٰ کا معاون بنا دیا. آج بھی جب اللہ نے مسلمانوں سے کوئی کام لینا ہوتا ہے نا تو کسی بڑے اچھے شخص کو اسلام دے دیتا ہے. آج آپ دیکھیں، ذرا پڑھیں، ہسٹری پڑھا کریں، بلکہ آپ لوگوں کو پڑھا کریں جو ریورڈس ہیں نا، ان کی زندگی پڑھیں، آپ کو بہت مزہ آئے گا. کئی اسکلڈ لوگ اس وقت اسلام کو سرو کر رہے ہیں. کئی ایسے ہیں جو پہلے چرچز میں کام کرتے تھے اور پھر اللہ نے ان کو دین دیا، آج وہ اتنے آسان طریقے سے دین کی تبلیغ کر رہے ہیں. تو یہی کام یہاں بھی دکھ رہا ہے. خیر، موسیٰ کی زندگی کا اب ایک اور دور شروع ہوگا، یہ ہجرت ہے. نبیوں نے ہجرتیں کی، وجہ مختلف تھی. موسیٰ کی ہجرت کس وجہ سے تھی؟ کہ آپ پہ قتل کا الزام لگ چکا ہے. مصر سے نکل کر جب موسیٰ علیہ السلام نے مدین کا رخ کیا تو آپ کہا کہ امید ہے کہ میرا رب مجھے ٹھیک راستے پر ڈال دے گا. کیوں موسیٰ نے شکوہ کیوں نہیں کیا؟ ہائے، میں نے نیکی کی، میرے نصیب میں اتنی برائی تھی، کل سے میں کسی کی مدد ہی نہیں کروں گا. نہیں، کل اللہ مجھے ضرور گائیڈ کرے گا. اور جب وہ مدین کے کنویں پر پہنچے تو انہوں نے دیکھا کہ بہت سے لوگ اپنے جانوروں کو پانی پلا رہے ہیں، اور ان سے الگ ایک طرف دو عورتیں اپنے جانوروں کو کھڑی روک رہی ہیں. کیسی عورتیں تھیں؟ مردوں میں نہیں گھسی. یہاں سے نوٹ کیجئے، حیا دار عورتیں، کسی مجبوری میں، حالات کی جنگ میں لڑتے لڑتے عورت کو گھر سے باہر نکلنا بھی پڑ جائے، عام حالات میں نہیں، تنگی ترشی، تو مردوں سے کم انٹریکشن. جیسے بجلی کی تار سے انسان بچتا ہے نا، ایسے غیر مرد سے عورت بچے گی نا تو پھر اس کی عزت بچے گی، ورنہ سوچیں بھی بدل جاتی ہیں، عادتیں بھی بدل جاتی ہیں. الگ کھڑی ہیں بیچاری، بھائی کو تھا نہیں، باپ بوڑھا تھا اور بیمار تھا اور ہینڈی کیپ، گھر میں پڑے ہیں. اب بکریوں کو تو کھلانا تھا نا، اور بکریوں کا دودھ بیچ کر تو گزارا کرتی تھیں، اکیلی کھڑی رہتی تھیں. موسیٰ کو لگا کہ یہ کیا بات ہے کہ کنویں کا پانی تو سارا دوسرے پی جائیں گے، اور آپ کو آتا ہے کہ کنویں کا پانی ایک دفعہ ختم ہو جائے تو کچھ گھنٹے ویٹ کرنا پڑتا ہے، پھر دوبارہ آتا ہے. تو موسیٰ علیہ السلام نے ان عورتوں سے پوچھا، تمہیں کیا پریشانی ہے؟ انہوں نے کہا، ہم اپنے جانوروں کو پانی نہیں پلا سکتی جب تک یہ چرواہے اپنے جانور نہ نکال لائیں، لے جائیں، اپنے جانور نہ لے جائیں، یعنی یہ سارے پی کے جائیں گے، ہم الگ رہتی ہیں، پھر یہ چلے جاتے، پھر ہم جاتی ہیں اور جو بچہ کچا ہوتا ہے وہ پلا دیتی ہیں. اور ساتھ ہی بتا دیا کہ دیکھو، ہم کوئی ایسی عورتیں نہیں ہیں کہ باہر آئیں شوق سے، بلکہ ہمارے باپ ایک بوڑھے آدمی ہیں. اس جملے کی کوئی ضرورت تھی؟ وجہ بتائی کہ ہمارے گھر سے نکلنے کی یا مردوں میں آ کر پانی پلانے کی ایک سالڈ ریزن ہے. یہ سن کر موسیٰ علیہ السلام نے ان کے جانوروں کو پانی پلا دیا. یہ ہوتے ہیں محسن، بغیر کسی راہ و رسم کے بڑھائے ان کا کام کر دیا. فسقا لہم ثم تولی الی ظل، پھر ایک سائے کی جگہ پر آ بیٹھے اور بولے، اس کو ہائی لائٹ کیجیے گا، بڑی پیاری دعا ہے، رب انی لما انزلت الی من خیر فقیر، پروردگار جو خیر بھی تو مجھ پر نازل کر دے میں اس کا محتاج ہوں۔ حقیقت ہے کہ زندگی میں بعض مقام ایسے آتے ہیں سمجھ ہی نہیں آتا کیا مانگو اور کیا نہ مانگو، ہر چیز ہی خراب، ہر معاملہ ہی الجھا ہوا، جس کو آپ کہتے ہیں نا پوری کی پوری گاڑی پٹری سے اتری بھی ہے۔ آتے ہیں کبھی ایسے حالات، اور آپ دیکھیں جسم میں ایک بیماری آئے گی نا چار اور نکل آئیں گی، مرد کی جاب جائے گی نا تو ساتھ ہی بجلی کی موٹر بھی خراب ہو جائے گی۔ کہتے ہیں نا مصیبت تنہا نہیں آتی۔ اب موسیٰ کیا کرے، گھر سے باہر پردیسی، روٹی کپڑا مکان کچھ بھی تو نہیں ہے، قتل کا الزام، چھ جرم، چھ چیزیں ان پہ، اور مانگا کسی لڑکیوں سے کہا کچھ پیسے دو، کچھ بھاوتاؤ کرو، کیا دوگی کیا لوگی، جاؤ پوچھ کے آؤ پھر جاب کرتا ہوں۔ نہیں، اللہ کے لیے پلا دیا، محسن ایسے ہی ہوتے ہیں، بغیر کسی فائدے کے لوگوں کے نفع کے بنتے ہیں۔ اب کیا ہوا، بیٹھ گئے، اب باپ کے پاس لڑکیاں گئیں، کیا ہوا اس کے بعد سنیے۔ انہوں نے جا کے بتایا کہ ابا جان وہ بچہ پیچھے آپ سن چکے ہیں، ایک لڑکا ہے اور آدمی اور اس نے مدد کی ہے، تو ہمیں بھی تو ایک ورکر چاہیے، تو اس کو رکھ لیتے ہیں کیونکہ امانت دار بھی اور وہ مضبوط بھی بہت ہے، یہ واقعہ گزر چکا صورت پیچھے تو ہمیں۔ اب وہ عورت باپ کے کہنے پہ واپس آئی، فاجات ہوئے داخمہ تمشی الستحیا، پھر وہ عورت شرم و حیا کے ساتھ چلتی ہوئی اس کے پاس آئی اور کہنے لگی۔ کیا کہنے لگی، کچھ دیر نہ گزری تھی کہ ان دونوں عورتوں میں سے ایک شرم و حیا کے ساتھ چلتی ہوئی آئی۔ یہ جو شرم و حیا کے ساتھ چل کے آنا تھا یہ کیسا تھا، حضرت عمر ہی کی سن لیجئے تفسیر اس جملے کی، کہتے ہیں کہ وہ شرم و حیا کے ساتھ چلتی ہوئی اپنا منہ گھونگھٹ سے چھپائے ہوئے آئی، ان بے باک عورتوں کی طرح درانہ نہیں چلی، یعنی مردوں کی طرح سینہ کھول کر نہیں چلی، جو ہر طرف نکلی جاتی ہیں اور ہر جگہ جا گھستی ہیں، یعنی حیا کے ساتھ آئیں۔ دوپٹہ تھا اس کے پاس، تبھی تو اس نے اپنے آپ کو چھپایا تھا نا اس میں۔ اللہ تعالیٰ آج بھی اسلام کی حفاظت کرے۔ کہنے لگی، میرے اب والد آپ کو بلا رہے ہیں۔ سیدھی بات، دو ٹوک، کوئی بے تکلف نہیں ہوئی، کوئی حال چال نہیں پوچھے۔ کیوں بلا رہے؟ تاکہ آپ نے ہمارے لیے جانوروں کو جو پانی پلا اس کا اجر آپ کو دیں۔ موسیٰ علیہ السلام جب ان کے پاس پہنچے اور اپنا سارا قصہ ان کو سنایا تو کہا، کچھ خوف نہ کرو، اب تم ظالم لوگوں سے بچ نکلے ہو۔ ان دونوں عورتوں میں سے ایک نے اپنے باپ سے کہا، ابا جان اس شخص کو نوکر رکھ لیجئے، بہتری یہ نہیں کہا میری سے شادی کر دیں۔ نوٹ کیجئے، لڑکیاں نہیں کہتی میری سے شادی کرو، وہ کہتی اس کو نوکر رکھ لے، کیونکہ ضرورت اس وقت نوکر کی تھی۔ بہترین آدمی جسے آپ ملازم رکھے ہو سکتا ہے وہ مضبوط اور امانت دار بھی ہو۔ اس کے باپ نے موسیٰ سے کہا، میں چاہتا ہوں کہ اپنی ان دو بیٹیوں میں سے ایک کا نکاح تمہارے ساتھ کر دوں۔ دیکھیں یہ ہے فطرت، باپ بات کرتے ہیں، بچیاں بات نہیں کرتی کسی لڑکے سے۔ اگر کسی لڑکے کے دل دماغ میں کوئی ایسا شوق ہے تو لڑکی کو خط لکھنے کی بجائے اس کے باپ کو خط لکھے۔ باپ نے بڑے سیدھے طریقے سے بات کی، دو بیٹیوں میں سے ایک کا نکاح میں کرنا چاہتا ہوں۔ یہ بھی نکاح بڑی کا ہی کر دوں، بڑی بیٹھی رہی تو چھوٹی کا کر دیا تو بڑی بری بات ہوگی، یہ بھی ہماری بیوقوفی ہیں۔ بڑی کی شادی پہلے چھوٹی کی کر دی تو بڑی کی نہیں ہوگی، جس کا رشتہ آتا ہے کر دیجئے، بڑی کا آئے گا اس کی بھی، بلکہ چھوٹی کا ہو گیا تو بڑی کے رستے سے نکلی اس کا بھی ہو جائے گا۔ یہ جو بیکار باتیں ہم نے اپنے کلچر میں ڈالی ہوئی ہیں نا، یہ اس کے اوپر ہینٹس ہیں، اللہ تعالیٰ ہماری اصلاح فرما دے۔ نکاح تو کرنے لگے لیکن شرط ہے، کیا؟ بشرطے کہ تم 8 سال تک میرے ہاں ملازمت کرو، اور اگر 10 سال پورے کر دو تو یہ تمہاری مرضی ہے۔ کیا پتہ چلا کہ نکاح کے وقت اگر شرط رکھی جائے تو رکھی جا سکتی ہے، لیکن ہے خطرناک معاملہ، اگر شرط ٹوٹی شادی ٹوٹ جائے گی۔ لیکن انہوں نے رکھی شرط اور پہ پوری بھی کی۔ میں تم پر سختی کرنا نہیں چاہتا، تم انشاءاللہ مجھے نیک آدمی پاؤ گے۔ موسیٰ علیہ السلام نے کہا، یہ بات میرے اور آپ کے درمیان طے ہو گئی۔ اس جملے کو نوٹ کریں، نکاح جو ہوتا ہے نا وہ لڑکی اور لڑکے کے بیچ میں نہیں ہوتا، لڑکے اور لڑکی کے باپ کے بیچ میں ہوتا ہے۔ یہاں یہ جملہ لکھا ہوا ہے، آپ کے میرے بیچ میں یہ ہو گیا، دونوں نے مل بیٹھ کے فون پہ نہیں ساری سیٹنگ کر لی اور میسج اور چٹ چاٹ پہ نہیں کہا کہ اچھا ابا کو تم یہ کہنا میں اماں کو یہ کہوں گا، یہ نہیں کہا، سیدھا باؤں سمپل کر دیا، ٹھیک ہے۔ اور ساتھ ہی موسیٰ علیہ السلام کو جو میسج ملا تھا اس میں سے کیا کہا موسیٰ نے، ان دونوں مدتوں میں سے جو بھی میں پوری کر دوں اس کے بعد مجھ پر کوئی زیادتی نہ ہو، اور جو قول و اقرار ہم کر رہے ہیں اللہ اس پر نگہبان ہے۔ یعنی کہہ دیے کہ اب دیکھو 8 کہہ رہے ہیں یا 10، اس کے بعد پھر میں لے جاؤں گا اس کو جہاں چاہوں گا۔ اشارہ اس میں کہ مرد شادی کے بعد بیوی کو جہاں مرضی لے جائے، شرط پوری کرنے کے لیے 8 یا 10 سال رہوں گا، اس کے بعد نہ مجھے روکیے گا کہ میں اپنی بیگم کو کہاں لے جاؤں۔ یہ جو لڑکیاں اور لڑکوں کے شرائط ہیں نا، لڑکی کہاں رہے گی اس کو ادھر چھوڑو گے، یہ بھی درست نہیں ہوتی۔ کبھی جو مرضی لکھ لکھا لے، نصیب میں جو لکھا ہے وہ ہوگا۔ آپ کہتے ہیں اس کو ناروے سے باہر نہیں لے کے جاؤ گے، کیوں کہتے ہیں آپ ایسی بیوقوفی کی بات؟ لڑکا پاکستان نہیں رہے گا، ادھر آئے گا، ادھر آئے گا، ادھر نہیں آئے گا۔ ऐसे घर नहीं चलते, ये कोई मुकदमे थोड़ी हैं जो अदालती कार्रवाइयों में होंगे, ये दिलों के रिश्ते मामले, फितरत का सूल है। मूसा कह रहे हैं मैं इसको ले जाऊंगा, तो लड़की जाती है लड़के के पास, सीधी सी बात है, ये फितरत ने कहा। फातिमा गई थी अली के घर, अली नहीं आ गए थे फातिमा के घर, ये एक एक्सेप्शनल केस है इसमें, और 8 साल 10 साल के बाद ये ले जाएंगे अपनी बेगम को। ये जो आज की सोसाइटी का एक नासूर है ना कि लड़का इधर आएगा, इससे भी बड़े मसले उठते हैं। या लड़की शादी तो करेगी लेकिन लड़की पाकिस्तान में नहीं रहेगी। हम बड़ों को, माओं को, बापों को ये सोच बदलनी पड़ेगी, वरना इस तरह घर टूटते रहेंगे जैसे टूट रहे हैं। 50-50 का रेशियो तो आ गया अभी सोसाइटी में, आप खुद जानते हैं कितने घर, और उसमें 80% वजह यही है इधर और उधर की शादियाँ। तो सोच को बदलिए, दिल को खुला कीजिए, बच्चियों का मिजाज ऐसा बनाएं कि उनको पाकिस्तान रहना पड़े तो कोई बड़ी बात नहीं है, वहाँ जो मज़े हैं वो इधर तो नहीं है। और लड़कों को भी बताइए कि अगर उनको इधर नहीं आना पड़ रहा या आ रहे हैं या इधर, ये वीज़ों के लिए शादियाँ नहीं होती, ये शादियाँ घर बनाने के लिए होती हैं। तो अल्लाह ताला इस मामले में भी उम्मत की रहनुमाई फरमा रहे हैं। खैर वही हुआ जिसने होना था, 10 साल पूरे किए मूसा ने और ख़त्म। जब मूसा ने मुद्दत पूरी कर दी और अपने अहल याल को लेकर तूर की तरफ चल पड़े तो एक आग नजर आई। उन्होंने अपने आग घर वालों से कहा, ठहरो, मैंने एक आग देखी है, शायद मैं वहाँ से कोई ख़बर लेकर आऊँ या इस आग से कोई अंगारा ही ले आऊँ जिससे तुम ताप सको। वहाँ पहुँचे तो वादी के दाएं किनारे पर मुबारक खित्ते में एक दरख्त से पुकारा गया कि मूसा मैं ही अल्लाह हूँ सारे जहान का मालिक, और हुक्म दिया गया कि फेंक दो जो आपके हाथ में है। फेंक तो अपनी लाठी को, जूं ही मूसा ने देखा कि वो लाठी सांप की तरह बल खा रही है तो पीठ फेर कर भाग गया और उन्होंने मुड़कर भी ना देखा। इरशाद हुआ, मूसा पलट आओ और खौफ न करो, तुम बिल्कुल महफूज हो, अपना हाथ गिरेबान में डाल दो, चमकता हुआ निकलेगा बगैर किसी तकलीफ के, और खौफ से बचने के लिए अपना बाजू भींच ले। आज भी कहते हैं कि जब बहुत खौफ हो ना तो ये अपने दिल के ऊपर हाथ रखना चाहिए, ऐसे आपको पता है कि लेफ्ट साइड पे दिल होता है ना, तो हाथ रखें तो ये चीज़ साबित है कि उससे दिल थम जाता है। अल्लाह ना करे कभी कोई बोझ पड़े दिल पे, या आपको तकलीफ़ हो रही है दिल की, या कोई खौफ वाली गम वाली खबर सुने तो दिल पे हाथ रखें, उससे इंशाल्लाह अल्लाह ताला आपको सदमे से बचाएगा। फरमाए फ़ज़ानी का बुरहानानी मिर रब्बिक, ये आपके रब की तरफ से दो निशानियाँ हैं फ़िरौन और उसके दरबारियों के सामने पेश करने के लिए, वो बड़े नाफरमान लोग हैं। मूसा अलैहिस्सलाम ने अर्ज़ किया, मेरे आका मैं तो इनका एक आदमी कत्ल कर चुका हूँ, डरता हूँ कि मुझे मार डालें। क्या पता चला, जो ही नेकी का सफ़र शुरू होता है बंदे को अपने पिछले गुनाह याद आते हैं। मूसा को 10 साल में भी अपना वो कत्ल नहीं भूला। और मेरा भाई हारून मुझसे ज़्यादा ज़ुबान आवर है, इसे मेरे साथ मददगार के तौर पर भेज दीजिए ताकि मेरी तायद करें, मुझे अंदेशा है कि वो लोग मुझको झुठलाएंगे। फरमाया, हम तेरे भाई के ज़रिए से तेरा हाथ मजबूत कर देंगे और तुम दोनों को ऐसी सल्तनत बख्शेंगे जो कि वो तुम्हारा कुछ बिगाड़ ना सकेंगे, यानी आपको रोब दे देंगे, फिरौनियों के दिल में आपका रोब आ जाएगा, हमारी निशानियों के ज़ोर से गलबा तुम्हारा और तुम्हारे पैरोकारों का होगा। कितना यकीन था मूसा अलैहिस्सलाम को अल्लाह की इस बात पे, और चल पड़े। तो शेयरिंग थे मूसा, कहते ना शेयरिंग इज़ केयरिंग, केयरिंग इज़ शेयरिंग, तो हमें भी अल्लाह ताला दिल खोल कर एक दूसरे के साथ शेयर करने वाला बनाए। हम तो बाज़ दीन के मामले में और ही स्ट्रिंजी हो जाते हैं, और ही ज़्यादा दुखी होने लगते हैं कि नहीं दूसरों को ये दौलत ना मिल जाए जो हमें मिल गई, और हमारी बड़ाई हो जाए और हमारे साथ मामला हो जाए। बहरहाल फिर मूसा अलैहिस्सलाम इन लोगों के पास हमारी खुली खुली निशानियाँ लेकर पहुँचे तो उन्होंने कहा, ये कुछ नहीं मगर बनावटी जादू, और ये बातें तो हमने अपने बाप दादा के ज़माने में कभी सुनी ही नहीं। वक़ाल मूसा रब्बी आलम बिमन जा बिलहुदा मिन इंदिही, मूसा अलैहिस्सलाम ने जवाब दिया, मेरा रब इस शख्स के हाल से खूब वाकिफ़ है जो इसकी तरफ से हिदायत लेकर आया है, और वही बेहतर जानता है कि आखिरी अंजाम किसका अच्छा होना है। हक ये है कि जालिम कभी फलाह नहीं पाते। और फिरौन ने कहा, अहले दरबार मैं तो अपने सिवा तुम्हारे किसी खुदा को नहीं जानता। इसको पढ़ते ही मुझे पिछली सूरत की आयत सूरह फुरकान की याद आ गई, क्या फ़राई तमन्नतवा, कहते हैं मेरे सिवा है कोई खुदा। आज भी कुछ लोगों को ऐसे ही लगता है, कहते मेरे जैसा कौन है, कोई हमसा हो तो सामने आए। और साथ ही कहा, हामान ये उसका वजीर था, ज़रा ईंटें पकवा कर मेरे लिए एक ऊँची इमारत तो बनवा, शायद कि इस पर चढ़कर मैं मूसा के खुदा को देख सकूँ, मैं तो इसे झूठा समझता हूँ। इसने और इसके लश्करों ने ज़मीन में बग़ैर किसी हक के अपनी बड़ाई का घमंड किया और समझे कि इन्हें कभी हमारी तरफ पलटना नहीं। आखिरकार हमने इसे और इसके लश्करों को पकड़ा और फिरौन फिर डूब जाएगा। फिर क्या हुआ कि और समंदर में फेंक दिया। अब देख लो इन जालिमों का कैसा इंजाम हुआ, हमने इन्हें जहन्नुम की तरफ दावत देने वाले पेशवा बनाकर पेश किया। क्या पता चला कि हर लीडर जन्नत की तरफ नहीं बुलाता बल्कि कुछ फिरौन की तरह जहन्नुम की तरफ बुलाते हैं। تو سوچ کے چلو کدھر چلتے ہو، اور قیامت کے روز وہ کہیں سے کوئی مدد نہ پا سکیں گے۔ ہم نے اس دنیا میں ان کے پیچھے لعنت لگا دی، اور قیامت کے روز وہ بڑی قباحت میں مبتلا ہوں گے۔ پچھلی نسلوں کو ہلاک کرنے کے بعد ہم نے موسیٰ کو کتاب عطا کی، لوگوں کے لیے بصیرتوں کا سامان بنا کر اور ہدایت اور رحمت بنا کر، شاید کہ لوگ سبق حاصل کریں۔ اس کو ہائی لائٹ کریں۔ کیوں کتاب نازل کی؟ تاکہ چومیں، چاٹیں، تعویذ بنائیں، قسمیں کھائیں، بیٹیوں کی شادیوں پہ اس کو سر پہ رکھیں، دیواروں پہ اس کے خوبصورت نسخے لگائیں؟ نہیں، تاکہ وہ سبق حاصل کریں۔ یہ ہے قرآن کا مقصد نزول۔ اللہ تعالی ہمیں اسی پہ عمل والا بنا دے۔ اے محمد صلی اللہ علیہ وسلم، آپ اس وقت نہیں تھے، آپ اس وقت تک مغربی گوشے میں موجود نہیں تھے جب ہم نے موسیٰ کو یہ فرمان شریعت عطا کیا، اور نہ آپ شاہدین میں شامل تھے۔ کیا پتہ چلا کہ اللہ کے نبی کو اپنے سے پہلے کے واقعات نہیں پتہ تھے، جب تک کہ آپ کو وحی کے ذریعے بتائے نہ گئے؟ بلکہ اس کے بعد تمہارے زمانے تک ہم بہت سی نسلیں اٹھا چکے ہیں، اور ان پر بہت سارا زمانہ گزر گیا۔ تم اہل مدین کے بیچ میں بھی موجود نہ تھے کہ ان کو ہماری آیتیں سنا رہے ہوتے، مگر اس وقت آیتیں بھیجنے والے ہم ہیں، اور تم تور کے میدان میں بھی نہ تھے۔ دیکھیے تکرار ہے، ایک جملہ بول دوں اگر آپ کو بات سمجھ آ جائے کہ اس سے مراد یہ کہ اللہ کے نبی حاضر ناظر نہیں تھے۔ مدین میں تھے تو مصر میں نہیں تھے، مشرق میں تھے تو مغرب میں نہیں تھے۔ بالکل ایسے ہی جیسے اللہ کے نبی مکہ میں جب تھے 13 سال تو مدینہ میں تو نہیں تھے، مدینہ میں گئے تو مکہ میں نہیں تھے، جب غزوات کے لیے نکلتے تھے تو ابن مکتوم کو پیچھے کیوں چھوڑتے تھے؟ کہ آپ وہاں نہیں تھے۔ تو یہ ایک بیکار قسم کی بحث آج مسلمانوں نے گھڑ لی جو اسلام کے عقائد سے بالکل میچ نہیں کرتی۔ اور کب موجود نہ تھے؟ جب ہم نے موسیٰ کو پہلی بار پکارا، مگر یہ تمہارے رب کی رحمت ہے کہ آپ کو یہ معلومات دی جا رہی ہیں تاکہ آپ ان لوگوں کو وارن کریں یا ان لوگوں کو آگاہ کریں جن کے پاس آپ سے پہلے کوئی ڈرانے والا نہیں آیا، شاید کہ وہ ہوش میں آ جائیں۔ اور یہ ہم نے اس لیے کیا کہ کہیں تم یہ نہ کہہ دو، کیا پتہ چلا کہ اللہ تعالیٰ پچھلے قصے نبی صلی اللہ علیہ وسلم کو حجت تمام کرنے کے لیے سنا رہے ہیں، کا اس لیے بھی کیسا نہ ہو کہ ان کے اپنے کیے کرتوتوں کی بدولت کوئی مصیبت جب ان پر آئے تو وہ کہیں اے پروردگار، کیوں نہ تو نے ہماری طرف کوئی رسول بھیجا کہ ہم تیری آیتوں کی پیروی کرتے اور اہل ایمان میں سے ہوتے۔ یعنی اللہ کے نبی اگر نہ آتے تو مکہ والوں نے بڑا شور مچانا تھا کہ اللہ تو نے ہمیں کوئی دیا ہی نہیں ہدایت کی طرف بلانے والا، مگر جب آئے تو کیا ہوا؟ اگلی آیتوں میں دیکھیے گا۔ مگر جب ہمارے ہاں سے حق ان کے پاس آ گیا تو وہ کہنے لگے کیوں نہ دیا گیا اس کو وہی کچھ جو کہ موسیٰ علیہ السلام کو دیا گیا تھا؟ کیا یہ لوگ اس کا انکار نہیں کر چکے ہیں جو اس سے پہلے موسیٰ کو دیا گیا تھا؟ انہوں نے کہا دونوں جادو ہیں، ایک دوسرے کی مدد کرتے ہیں، اور کہا انا بکل کافرون، اور ہم سب کو نہیں مانتے، یعنی ہم ان سب کا انکار کرتے ہیں۔ اے نبی صلی اللہ علیہ وسلم، ان سے کہو اچھا تو لاؤ اللہ کی طرف سے کوئی کتاب جو ان دونوں سے زیادہ ہدایت بخشنے والی ہو، اگر تم سچے ہو میں اسی کی پیروی اختیار کروں گا، اب اگر وہ تمہارا مطالبہ پورا نہیں کرتے تو سمجھ لو، ہائی لائٹ کیجیے گا، دراصل یہ اپنی خواہشات کے پیروکار ہیں۔ آج بھی کتاب اس کو ہی نہیں سمجھ آتی جو خواہشوں کا پیروکار ہوتا ہے۔ اللہ کے نبی نے فرمایا کہ جہنم کو خواہشات سے گھیر دیا گیا، اور اس شخص سے بڑھ کر اور کون شخص گمراہ ہوگا جو اللہ کی ہدایت کے بغیر بس اپنی خواہش کی پیروی کرے؟ 3 سیکنڈ ذرا غور کیجیے گا۔ ہدن اور ہوا، دو مذہب ساتھ ساتھ چلتے ہیں کسی معاشرے میں۔ کچھ لوگ ہدن کی پیروی کرتے ہیں، گائیڈنس کی، اور کچھ ہوا کی، خواہشوں کی، لسٹ کی۔ اللہ ایسے ظالموں کو ہرگز ہدایت نہیں بخشتا، اور نصیحت کی بات پے در پہ ہم انہیں پہنچا چکے ہیں تاکہ وہ غفلت سے بیدار ہو جائیں۔ اللہ آج کی امت کو بھی غفلتوں سے بیدار کر، آج بھی یہ کتاب ہی غفلتوں سے نکالے گی۔ جن لوگوں کو اس سے پہلے ہم نے کتاب دی تھی وہ اس قرآن پر ایمان لاتے ہیں، سارے جھٹلانے والے نہیں ہوتے، اور جب ان کو سنایا جاتا ہے تو وہ کہتے ہیں کہ ہم اس پر ایمان لائے، یہ واقعی حق ہے اور ہمارے رب کی طرف سے ہے، ہم تو پہلے سے مسلم ہیں۔ یہ وہ لوگ ہیں جنہیں ان کا اجر دو بار دیا جائے گا۔ جو لوگ پہلے سے کرسچن یا جیوز ہوتے ہیں پھر مسلم ہو جائیں تو ان کو ہر عمل کا دگنا اجر ہے، مثلا آپ نے بھی ایک روزہ رکھا، اس نے بھی رکھا، تو ان کو 2 روزوں کا اجر ہوگا۔ تو یہ بات بھی دوسروں کو بتائی جا سکتی ہے موٹیویشن کے لیے کہ آپ کو تو اللہ تعالیٰ دوسروں سے زیادہ اجر دے گا۔ اسی طرح یاد رکھیے جو پہلے جہالت اور گمراہیوں میں پڑے ہوئے تھے، اب قرآن ان کو بدل رہا ہے، اللہ سے امید کی جا سکتی ہے کہ ان کو اس سے بھی زیادہ اجر دے، کیونکہ یہ بھی تو ایک قسم کی جہالت ہی ہوتی ہے، چھوڑنی ہوتی ہے۔ لیکن یہ کب ملے گی؟ بما صبروا ویدرؤن بالحسنۃ السیئۃ، ثابت قدمی کے بدلے جو انہوں نے دکھائی. بی فرم، اصل قیمت ثابت قدمی کی آپ نوٹ کر لیں. آپ ایک چیز لائیں، گھر میں دو دن استعمال کریں، ٹوٹ جائے. سٹینڈ لے کر آئے، ٹوٹ گیا. برش لے کر آئے، ٹوٹ گیا. دوبارہ خریدیں گے؟ وہ ریکمینڈ کریں گے؟ میری آپ کی اللہ کے ہاں جو ویلیو ہے نا، وہ ثابت قدمی کی وجہ سے. ہم ہاؤ ڈیوریبل وی آر، ہم کتنے اسٹرانگ ہیں. اور چھوٹی چھوٹی بات پہ فریجل، رو پڑے، آنسو آ گئے، بات بری لگ گئی، ٹوٹ گئے، سب برداشت کر کے وہ جس کو کہتے ہیں نا رف اینڈ ٹف بنے. اگر آپ نے اللہ کے بننا ہے، وہ برائی کو بھلائی سے دفع کرتے ہیں. لوگ آپ سے برا کریں، آپ اچھا کیجئے. اور جو کچھ رزق ہم نے ان کو دیا اس میں سے خرچ کرتے ہیں. اور جب انہوں نے بیہودہ بات سنی تو یہ کہہ کر اسے کنارہ کش ہو گئے کہ ہمارے اعمال ہمارے لیے اور تمہارے اعمال تمہارے لیے، تم کو سلام ہے، ہم جاہلوں کا سا طریقہ اختیار نہیں کرتے. کیا پتہ چلا غلط محفلوں کا حصہ نہیں بنتے. اے نبی، تم جسے چاہو اسے ہدایت نہیں دے سکتے. اور آپ محسوس کر سکتے ہیں کہ اللہ کے نبی کو کتنی طلب تھی. اگر آپ کے دل میں کچھ لوگوں کی ہدایت کی تڑپ ہے نا بی بی، اور وہ ابھی تک اس طرف منہ نہیں کرتے، آپ اس کو 100 سے ضرب دے لیں کم از کم. اللہ کے نبی کو اس سے بھی زیادہ تڑپ تھی لوگوں کی، کتنا دکھتے ہوں گے لیکن کچھ نہیں کر سکے. تو بعض لوگوں کو دعائیں بھی نہیں بلاتی، بعض لوگوں کو آہیں بھی نہیں بلاتی، میسیجز کا تو بات دور کی بات ہے. تو کیا کریں پھر؟ اللہ پہ ڈال دیں. مگر اللہ جسے چاہتا ہے ہدایت دیتا ہے، اور وہ ان لوگوں کو خوب جانتا ہے جو ہدایت قبول کرنے والے ہیں، آپ جیسے. اللہ تعالیٰ آپ کو جمع کے رکھے. وہ کہتے ہیں اگر ہم تمہارے ساتھ اس ہدایت کی پیروی اختیار کریں تو اپنی زمین سے اچک لیے جائیں گے. آج بھی لوگوں کو یہی مسئلہ ہے، بیٹی نے حجاب شروع کر دیا، رشتہ نہیں ہوگا. میاں نے حرام چیز بزنس سے نکال دی تو کاروبار نہیں چلے گا. بیٹے نے داڑھی رکھ لی تو کوئی اچھی لڑکی ملے گی نہیں. بیٹی کے پاس بڑی سی ڈگری نہ ہوئی تو اچھا رشتہ نہیں آئے گا. اس جملے پہ 10 جملے لکھ لیں آپ. آج بھی لوگ یہ کہتے ہیں، ہدایت کی پیروی کی بس بیکار، نہ کام نہ مراد، کچھ نہیں ملے گا ہمیں. اللہ تعالیٰ کہتے ہیں آر یو سیریس؟ اب مثال دی جا رہی ہے. تم کہتے دنیا میں بہت دوڑ دھوپ کر لو گے تو خوش رہو گے، جا کے دیکھو ذرا دنیا کے کامیابوں کو، کتنے کو خوشحال ہے، کتنی کو وہ بیٹیوں کی قدر کی لوگوں نے جو ڈبل ماسٹرز بھی کر کے گئی ہوئی تھیں، روتی دیکھی گئی. پڑھی لکھی لڑکیوں کی بھی نہ قدری لوگ کر دیتے ہیں، پھر کیا ہوگا؟ کیا تعلیم اس بات کی دلیل ہے؟ نہیں. اللہ تعالیٰ مثال دے رہے ہیں حرم کی. کیا یہ واقعہ نہیں کہ ہم نے ایک پرامن حرم کو ان کے لیے جائے قیام بنا دیا، جس کی طرف ہر طرح سے ثمرات کھینچے چلے آتے ہیں ہماری طرف سے رزق کے طور پر. ولکن اکثرہم لا یعلمون، مگر ان میں سے اکثر لوگ نہیں جانتے. سمجھے آپ اشارے کو کہ حرم میں کون سی دنیا ہے؟ کبھی آپ اوپر سے ویو دیکھیں نا، ایریل ویو دیکھیں ذرا، خانہ کعبہ اور اس کے ارد گرد بیرن لینڈ، بنجر. تو کیوں لوگ کھینچ رہے ہیں؟ اللہ کہہ رہے تم سچے دل سے دین پہ عمل تو کرو، لوگ بھی تمہاری طرف کھینچیں گے. اللہ تمہاری بیٹیوں کی طرف لوگوں کی نظریں ڈال دے گا، توجہ دلائے گا، محبت ڈال دے گا، اللہ فبین قلوبہم کی صورت پیدا کرے گا. تو یہ لکھیے. یہ جو ہم سوچتے ہیں نا کہ ہماری پاپولیرٹی کا گراف گر جائے گا اسلام پہ آ کے، یہ شیطان کا دھوکہ ہے. اور نیو کمرز کو شیطان اس چیز میں بہت لاتا ہے، نہیں لیک دیکھ لو نا، پھر عزت نہیں رہے گی، پھر سوسائٹی میں چھوٹے ہو جائیں گے، پھر اب میاں کے ساتھ بھی تو جانا پڑتا ہے نا، پھر وہ کیا کہیں گے. اصل بات یہ ہے کہ اپنی قیمت پہچانے انسان.